नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल भदौ 30 गते सोमबार, असोज कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार 15 सेप्टेम्बर सन् 2025, नेपाल सम्बत 1145, आज इलागा 8। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। ध्वंसका दोषीलाई छाड्न सकिन्न शीर्षकमा गोर्खापत्रले प्रमुख समाचार छापेको छ। दमनयुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच बमोजिम काम गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ। उहाँले सिंहदरबारमा हिजो पद बहालीपछि भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता कायम गर्ने अठोटका साथ काम गर्न समेत सचिवहरूलाई सुझाउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालय र निकायका सचिव र उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, 27 घण्टाको आन्दोलनमा कायापलट गरेको समूहले मागेको कुरा भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानताको माग पूरा गर्न हामी तपाईहरूले अठोट गर्नुपर्ने अवस्था छ। जुन परिस्थितिमा म आएको छु रहरले आएको होइन, सड़कबाट जताततैबाट सुशीला कार्कीलाई जिम्मा दिउँ भनेर आवाज उठ्यो। मैले विवश हुनु पर्यो, म कुनै सत्ता र यो पदको रस स्वादन गर्न आएको होइन। उहाँले भन्नुभयो, 6 महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढ़ी नबस्ने भनेका छौं। 6 महिनामा आफ्नो काम कार्यवाही गरेर मुक्त हुने र नयाँ आउने संसद र मन्त्रीलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं। यो अठोटमा यहाँहरूको साथ नपाइकन सम्भव छैन, उहाँले भन्नुभयो। मुलुकमा भदौ 23 र 24 गते भएको जनधनको क्षति र सार्वजनिक सम्पत्तिमाथिको आगजनी र लुटपाट योजनाबद्ध भएको बताउँदै उहाँले यस विषयमा अनुसन्धान गरी दोषीलाई छाड्न नसकिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, यो अपराधीले गरेको हामीमाथिको चुनौती हो, यो मुलुकका विरूद्ध गरेको चुनौती हो। मुलुकका अत्यन्त आवश्यक संस्थामा छानी छानी प्रहार भएको बताउँदै उहाँले सर्वोच्च अदालत, उच्च अदालत, तराईका जिल्ला अदालत लगायत सिंहदरबार, सुरक्षा निकाय, प्रहरीका बीट विभत्स तरिकाले जलाएर प्रमाण अदालतका फाइल नष्ट गराइएको र यसले ठूलो समस्या भएको उहाँले बताउनुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्रबाटै पाल मुनिबाट सर्वोच्चको सेवा शीर्षकको खबर लिँदैछौं। जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले मुख्य भवनसहितका भौतिक संरचनामा आगजनी गरेपछि सर्वोच्च अदालतले पाल मुनिबाट आंशिक सेवा शुरू गरेको छ। कोविड 19 को समयमा म्याद हदम्याद लगायतका मुद्दामा निकासको लागि 19 न्यायाधीश इजलास पालमुनि गठन गरिएको थियो। करिब 5 वर्षपछि प्रदर्शनकारीको निशानामा भवन पूर्ण रूपमा आगजनी भएपछि सर्वोच्च पुनः केही समयका लागि पालमुनि पुगेको हो। तत्काललाई बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदन दर्ता सुनवाई सर्वोच्चले गर्ने सर्वोच्चका प्रवक्ता अच्युत कोइरालाले बताउनुभयो। प्रवक्ता कोइरालाले भन्नुभयो, बन्दी प्रत्यक्षीकरण निवेदन र अत्यावश्यक निवेदनको सुनवाईको काम हामीले शुरू गरेका छौं। यस्तै क्षति भएका विभिन्न मिसिल कसरी पुनर्भरण गर्न सकिन्छ भनेर हामी योजनामै छौं, तर यकिन भइसकेको छैन। मुस्किलले 10-15% मिसिल सुरक्षित छन्। भवन सवारी साधन, अन्य स्रोत साधनको क्षतिबारे हामी यकिन गर्ने क्रममा छौं। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। सरकारको भुक्तानी प्रणाली शुरू शीर्षकको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। जेन्जी आन्दोलनपछि रोकिएको सरकारको भुक्तानी प्रणाली फेरि शुरू भएको छ। अर्थ मन्त्रालयका अनुसार आइतबारदेखि भुक्तानी दिने काम शुरू भएको हो। मन्त्रालयले राजस्व संकलनको काम समेत शुरू भएको जनाएको छ। आन्दोलनले बन्द भएका भन्सार नाका मध्ये धेरै सञ्चालनमा आएका छन्। आन्दोलनका क्रममा केही आन्तरिक राजस्व कार्यालयमा क्षति पुगेको थियो। यस्ता कार्यालय बाहेक अन्य सबै सञ्चालनमा ल्याइएको छ। मन्त्रालयका अनुसार 14 आन्तरिक राजस्व कार्यालय र 5 भन्सार कार्यालयमा जेन्जी आन्दोलनकारीले तोड़फोड़ गरेका थिए। यस्तै 4 आन्तरिक राजस्व कार्यालय र 4 भन्सार कार्यालयमा आंशिक क्षति पुर्याइएको थियो। सरकारको भुक्तानी प्रणाली शुरू भएपछि सरकारी कार्यालयहरूमा आएका बिलहरू भुक्तानी गरिनेछ। यस्तै सरकारी कर्मचारी लगायतले दशैं भत्ता र तलब पाउने वातावरण बनेको छ। आर्थिक वर्षको दोस्रो महिना भएकाले चालू खर्चमा मात्र बढ़ी चाप हुनेछ। यसबेला निर्माण व्यवसायहरूले बिल पेश गर्ने बेला भएको छैन, यसैले पूँजीगत खर्चमा धेरै चाप हुने छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले 1,44,58,00,00,000 राजस्व उठाएको छ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। प्ले कार्डले जोगायो सम्पदा शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएशन, जिल्ला प्रहरी कार्यालय लगायतका भवन जलेर खरानी हुँदा सँगसँगै रहेका पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय भवन जोगियो कसरी? अहिले पनि वरपरका खण्डहर देख्दा अचम्म लाग्छ कि जेनजीका नाममा तोडफोड़ र आगजनीमा उत्रिएको समूहले यी पुराना भवनलाई व्यवस्था गरेका थिए। होइन, कर्मचारीको सचेत प्रयत्नसँगै सांस्कृतिक अभियान कर्मीले प्ले कार्ड प्रदर्शनसहित अनुनय विनय गरेर यो भवन जोगाएका हुन्। यी दुई पुराना भवन केवल सरकारी भवन होइनन्, नेपाली राष्ट्रको समुच्चय प्रणालिक सम्पदा धनसार हुन्। राष्ट्रिय अभिलेखालय प्रमुख फोटोग्राफर कुमार श्रेष्ठले जेएनजीको आवरणमा उत्तेजित प्रदर्शनकारीबाट पुरातत्व विभाग र अभिलेखालयमा धेरै पटक आक्रमण गरेर जलाउने प्रयास गरे पनि जोगाउन सफल भएका बताउनुभयो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। रोकिएका यात्रु पठाएपछि सार्वजनिक सवारीको अग्रिम टिकट खुला शीर्षकको खबर लिँदैछौ। तत्काल रोकिएका यात्रु र मुलुकभर रहेका सार्वजनिक सवारी साधन सञ्चालन गरेपछि मात्रै दशैंको लागि अग्रिम टिकट खुला हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले तत्काल रोकिएका यात्रुलाई पठाएपछि अग्रिम टिकट खुला गर्ने बताउनुभयो। विगतका केही दिन बन्द हुँदा देशभर रोकिएका यात्रुलाई सहज गन्तव्यमा पुर्याउने गरी आइतबारबाट नै सवारी सञ्चालनमा आएका छन् वरिष्ठ उपाध्यक्ष सिटौलाले भन्नुभयो। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारवालासँगको बैठकमा तत्काल रोकिएका यात्रुलाई पठाएर मात्र दशैंको लागि अग्रिम टिकट खुला गर्ने तयारी भएको हो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अस्थायी टहराबाट सेवा शुरू शीर्षकको खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। जेएनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि क्षतिग्रस्त सरकारी कार्यालयबाट पुनः सेवा शुरू गर्न बाँके प्रशासनले तयारी थालेको छ। कार्यालयहरू अब विस्तारै सेवा दिने तयारीमा देखिएका छन्। यसैगरी रातभर स्थानीयको गस्ती शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। जेएनजी आन्दोलन पश्चात प्रहरी प्रशासनको ध्यान आन्दोलन नियन्त्रणतर्फ केन्द्रित भएपछि तराईका विभिन्न जिल्लामा चोरी डकैतीका घटना बढ़ेका छन्। रूपन्देही, बाँके र बर्दियाका ग्रामीण क्षेत्रदेखि शहरी टोलसम्म चोरीको त्रास फैलिएको छ। स्थानीय बासिन्दाले गाउँ गाउँमा गस्ती गर्ने, जागराम बस्ने र आफै सुरक्षा गर्ने अभियान थालेका छन्। रूपन्देहीका कञ्चन गाउँपालिका एक लौसामा शनिबार राति 10-12 जनाको अपरिचित समूह गाउँ पस्न खोज्दा गाउँका युवाले धपाएका थिए। यो प्रसंगलाई आजको गोर्खापत्र दैनिकले प्रकाशन गरेको छ। आजबाट खुल्दै देशभरका चलचित्र घर शीर्षकको खबर लिँदैछौ। राजधानी दैनिकबाट जेएनजी पुस्ताको आन्दोलनका कारण गत सोमबार बेलुकाबाट एक साता बन्द चलचित्र घर आजबाटै खोल्ने भएका छन्। चलचित्र घर संचालकको छात्र संस्था नेपाल चलचित्र संघले आइतबार मुलुकभरका चलचित्र घर खोल्ने निर्णय गरेको हो। संघ अध्यक्ष नरेन्द्र महर्जनका अनुसार मुलुकको जनजीवन सामान्य हुन थालेपछि बन्द चलचित्र घर खोल्न लागि हो। छायांकनमा फर्किए चलचित्रकर्मी शीर्षकको खबर राजधानीमै प्रकाशित छ। जनजीवन सामान्य भएसँगै नेपाली चलचित्रकर्मी छायांकनमा फर्किएका छन्। जेएनजी आन्दोलनका कारण रोकिएका आधा दर्जनमध्ये धेरैजसो चलचित्र छायांकन पुनः शुरू भएका हुन्। परालको आगो छायांकन आज शुरू हुँदैछ। चलचित्र छायांकनका लागि प्राविधिक टीम हिजै म्याग्दीतर्फ लागेको थियो। केही कलाकार यसअघि नै त्यहाँ पुगिसकेका थिए। यो प्रसंगलाई आजको राजधानी दैनिकले स्थान दिएको छ। त तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा अर्थतन्त्र चलायमान बनाउन गभर्नरको सक्रियता शीर्षकको खबर प्रकाशित छ। जेएनजी आन्दोलनका कारण प्रभावित बैंकिङ क्षेत्रमाथि गवर्नर विश्वनाथ पौडेलले चासो देखाउन थाल्नु भएको छ। गवर्नर पौडेलले हिजो राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गर्नुभएको छ। यसअघि शुक्रबार प्रमुख औद्योगिक एवं व्यापारिक प्रतिष्ठानमाथि विध्वंस भएपछि राष्ट्र बैंकले निजी क्षेत्रका प्रतिनिधि र बैंकरहरूसँग छलफल माफ गर्नुहोला। आन्दोलनपछि केन्द्रीय बैंकसँग निजी क्षेत्र र बैंकरबीच सम्वाद टुटे जस्तो अवस्था रहेकाले त्यसलाई कायम राख्न खोजिएको केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितको भनाई छ। सबैतिर चुपचाप बसेको जस्तो अवस्था थियो, सम्पर्क पुनस्थापित गर्ने प्रयास पनि हो। आन्दोलनका क्रममा निजी क्षेत्रमा असर परेको छ, त्यसको अन्तत असर बैंकिङ क्षेत्रमा पनि पर्न सक्छ। सरकारवाला पक्षको क्षतिबारे के कस्तो आकलन छ भन्ने जानकारी पनि लिएको छ। अहिले सामान्य आकलनको विवरण दिनुभएको छ। उहाँले भन्नुभयो, यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिकामै सातामै 70% महँगियो तरकारी शीर्षकको खबर प्रकाशित छ। हरियो तरकारीको भाव बढ़न थालेको छ। पछिल्लो एक सातामा करिब 2 दर्जन तरकारीको भाव बढ़ेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। सबैभन्दा बढ़ी चिचिण्डो सातामा प्रति किलो 17 रूपियाँबाट 29 रूपियाँ पुगेर 12 रूपियाँ महँगिएको छ। अन्य तरकारीको मूल्य पनि महँगिएको प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले स्थान दिएको छ। कामको खोजीमा 10,000 बढ़ी हुम्ले चीनमा शीर्षकको खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। बेरोजगारी समस्या भएपछि हुम्लाका स्थानीय छिमेकी मित्र राष्ट्र चीनको ताक्लाकोट जाने क्रम बढ़दै गएको छ। पछिल्ला वर्षहरूमा कामको खोजीमा युवा युवती त्यसतर्फ जाने क्रम बढ़दै गएको हो। ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवा युवती 6 महिनाका लागि त्यसतर्फ जाने गरेका हुन्। गाउँघरमा यत्तिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमापास बनाएर चीन जाने र आमदानी गरी फर्कने गर्दछन्। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। योगा, ध्यान र पर्यटनको आकर्षक गन्तव्य बन्दै म्याग्दीको प्रभे चेला धुरी शीर्षकको खबर हिमालय टाइम्सबाट लिँदैछौ। समुद्री सतहदेखि 2,400 मिटरको उचाइमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका 7 पर्ने प्रभुचेला धुरी योगा, ध्यान र पर्यटनको आकर्षक गन्तव्य स्थल बनेको छ। गण्डकी प्रदेश सरकार र समुदायको 1 करोड़ बढ़ी लगानीमा गोलघर सहितको ध्यान केन्द्र र अन्य पूर्वाधार निर्माण भएपछि योगा र ध्यान गर्न तथा दृश्यावलोकन गरी रमाउन म्याग्दीभन्दा बाहिरबाट समेत यहाँ मानिसहरू आउन थालेका छन्। स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विक्रम सम्वत 1970 1975 यही ठाउँमा तपस्या गर्नुभएको थियो। कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नावशेष अझै छन्। त्यस पूर्व पनि यहाँ ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रशस्तै अवशेषहरू रहेका प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष टीका बहादुर जुंगालीले बताउनुभयो। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। आजदेखि सहुलियत पसल शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। सरकारले चाडपर्व लक्षित सोमबारदेखि देशका 153 स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेशन मार्फत आजदेखि देशभरका 153 स्थानमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो। खाद्य कम्पनी र कर्पोरेशनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको सोध भर्ना सरकारबाट भुक्तानी दावी गर्न सक्नेछन्। यसै गरी दशैंलाई मुस्ताङ झरे भेडा च्याङ्रा शीर्षकको खबर छ। दशैं नजिकै गर्दा डोल्पा र जुम्लाका भेडा च्याङ्रा मुस्ताङ झारिएको छ। जुम्ला र डोल्पाबाट दुई हप्ता लाएर भेडा च्याङ्रा मुस्ताङको जोमसम ल्याइएको व्यापारीहरूले बताएका छन्। यस वर्ष जुम्लाबाट करिब 5,000 भेडा च्याङ्रा मुस्ताङ भित्रिने जिल्ला भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। खबर कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।